यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यही वैशाख 27 गतेका लागि प्रतिनिधि सभा अधिवेशन आह्वान। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने। सूचना प्रविधिको प्रयोग मार्फत सार्वजनिक प्रशासनमा युगान्तकारी परिवर्तन ल्याउने प्रयास अघि बढ़ाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हिजो देशभर हालसम्मकै उच्च 7211 जनामा कोरोना संक्रमण पुष्टि। होम आइसोलेसन मा बसेका कोरोना संक्रमितलाई चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। आज मध्यरातीदेखि आन्तरिक उडान तथा पर्सीदेखि अन्तर्राष्ट्रिय उडान रोक्ने मन्त्री परिषदको निर्णय। र भारतमा कम्तीमा 2 साता राष्ट्रव्यापी लकडाउन गर्न सरकारलाई विज्ञहरू सम्मिलित संयन्त्रको सुझाव। अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख 27 गतेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा नेपालको संविधानको धारा 100 उपधारा 1 बमोजिम प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनका लागि अपरान्ह 1 बजे प्रतिनिधि सभाको बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सार्वजनिक प्रशासन सुधारमा युगान्तकारी परिवर्तन ल्याउने प्रयास गरेको बताउनु भएको छ। 4थो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा हिजो आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्वजनिक सेवालाई कागजरहित बनाई सरकारी सेवा एउटै माध्यमबाट उपलब्ध गराउन सरकारले नागरिक एप्स ल्याएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नागरिक एपले भ्रष्टाचार मुक्त र चुस्त प्रशासन कायम गर्न मदत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सरकारले आज नागरिक एप औपचारिक रूपमा सार्वजनिक गरेको छ। एपको प्रयोगले कागजात बोकेर सरकारी कार्यालय पछि धाउनु पर्ने झन्झटबाट नागरिक मुक्त हुने, सरकारी काम कारवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सहयोग पुग्ने, भ्रष्टाचार मुक्त नेपालको सरकारी लक्ष्य हासिल गर्न यो एप महत्वपूर्ण कड़ी हुने तथा घरमै बसेर अनलाइन मार्फत नै सरकारी सेवा लिन सकिने यस एपले नेपालको सार्वजनिक सेवा सुधारमा युगान्तकारी परिवर्तन ल्याउने विश्वास लिएको छ। सिंहदरबारमा रहेको डाटा सेन्टरको क्षमता अभिवृद्धि गरिनका साथै 7 प्रदेशमा डाटा सेन्टर निर्माण गर्ने अवधारणा अनुरूप हाल ललितपुरको कुमलटार र बाँकेको कोवलपुरमा डाटा सेन्टर निर्माणको कार्य अगाडि बढ़ाइएको, महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलहरूमा निशुल्क वाईफाई हटस्पटको व्यवस्था गरिएको छ, सरकारी कार्यालयहरूमा अटोमेशन प्रणाली र कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न प्रक्रिया शुरू गरिएको छ।
प्रधानमन्त्री ओलीले सूचना र प्रविधिले विश्वलाई एउटा गाउँका रूपमा विकास गरिरहेको उल्लेख गर्नुहुँदै सूचना महामार्गको विस्तार गरेर स्थानीय तहसम्म इन्टरनेट सेवाको पहुँच स्थापित गर्न लागिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले साइबर सुरक्षा लगायत इन्टरनेट मार्फत हुने गैर कानूनी क्रियाकलाप नियन्त्रणमा सहयोगी भूमिका खेलेको समेत उल्लेख गर्नुभयो।
नागरिकलाई सेवामा सोझै पहुँच दिन इन्टरनेटलाई अत्यावश्यक सेवाका रूपमा समावेश गरिएको छ। नीतिगत तथा कानूनी सुधार मार्फत सूचना प्रविधि क्षेत्रमा थप लगानीको वातावरण निर्माण गरिएको छ। साइबर अपराध नियन्त्रण तथा साइबर सुरक्षा, सरकारी डाटाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरिएको छ। सूचना तथा संचार प्रविधिको उपयोगलाई बढ़ी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको छ। सूचना तथा संचार प्रविधिको माध्यमबाट जीवन रक्षाको लागि सुरक्षित रहन, सतर्कता अपनाउन, सचेतना जगाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको छ। वर्तमान कठिन परिस्थितिमा संचार तथा सूचना प्रविधिको महत्व र आवश्यकता अझै बढेको तथ्य पनि म यस अवसरमा उल्लेख गर्न चाहन्छु।
प्रधानमन्त्री ओलीले कोरोना महामारीको समयमा वैकल्पिक माध्यमबाट पठन पाठन गराउन प्रविधिको प्रयोग प्रभावकारी बनेको बताउनुहुँदै शुभारम्भ गरिएका कार्यक्रमहरूलाई दिगो र गुणस्तरीय रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले समृद्ध नेपालको आधार निर्माण गर्न भौतिक पूर्वाधारको विकाससँगै सूचना प्रविधिको विकास जरूरी रहेको बताउनुभयो। मन्त्री गुरूङले सूचना प्रविधिको विकास बिना समृद्ध नेपालको परिकल्पना पूरा हुन नसक्ने भएकाले डिजिटल नेपाल फ्रेमवर्कलाई रूपान्तरणकारी परियोजनाका रूपमा अघि बढ़ाइएको उल्लेख गर्नुभयो।
सूचना प्रविधिको विकासको निम्ति डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा शुरू भएको छ। यो अवधारणा नै आज नेपालको एउटा गेम चेन्जर प्रोजेक्टको रूपमा रहेको छ। सड़क, पुल, खानेपानी, भवन निर्माण र यस्तै सिंचाईहरूलाई मात्रै हामीले चाहिँ पूर्वाधारको विकासको कुरो बुझिरह्यौं, तर हामीले समृद्ध नेपालको र सुखी नेपालको अवधारणामा पूर्वाधारको विकास भनेको मात्र हामीले बुझिरहेको परम्परागत पूर्वाधारको विकास होइन, रूपान्तरित गर्नु जरूरी छ। संचार र सूचना प्रविधि क्षेत्रको पनि पूर्वाधार आजको आवश्यकता हो।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना र संचार क्षेत्रमा आएको विकासले चुस्त प्रशासन कायम गर्न मदत पुगेको बताउनुभयो।
सुशासनको मेरुदण्डको रूपमा रहेको पारदर्शितालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तथा भ्रष्टाचार मुक्त र चुस्त प्रशासन मार्फत सहज सरल सुलभ एवं लागत प्रभावी सेवा प्रवाह गर्नका लागि संचार तथा सूचना प्रविधिको प्रयोग अझै बढेको तथ्य हाम्रो सामु स्पष्ट छ। विश्वमा सूचना तथा संचार प्रविधिमा आएको विकासलाई आत्मसात गर्दै नेपालले पनि सार्वजनिक सेवा प्रवाहलाई प्रविधि युक्त बनाउँदै लैजानु परेको छ।
उहाँले प्रविधिको उच्चतम प्रयोग गर्दै सरकारी सेवालाई विद्युतीय माध्यम मार्फत नागरिकको पहुँचमा पुर्याइएको जानकारी गराउनुभयो। समृद्ध नेपालको आधार सूचना प्रविधिको विस्तार भन्ने नाराका साथ मनाइएको चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसरमा हिजो नागरिक एप, अनलाइन बैंक खाता, 5G परीक्षण, अनलाइन मार्फत प्रेस कार्ड नवीकरण लगायतका सेवाको शुभारम्भ गरियो। दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान पनि गरियो। यस वर्षको आईटी अवार्ड नयाँ बानेश्वर एक काठमाडौँका सुधीर पराजुली र गुर्जुधारा दुई काठमाडौँका कुसुम लामालाई 1-1 लाख नगद र प्रमाणपत्रद्वारा नेशनल एक्सिलेन्स आईसीटी अवार्डले सम्मान गरियो। यस्तै संस्थागत तर्फ निजी क्षेत्रमा क्रियाशील हुवावे टेक्नोलोजी नेपाल कम्पनी प्राली र सार्वजनिक सेवातर्फ महालेखा नियन्त्रकको कार्यालयलाई नेशनल आईसीटी अवार्डले सम्मान गरियो। हिजो देशभर 7,211 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 16,147 नमूनाको पीसीआर परीक्षण गर्दा 7,137 जना र 623 एन्टिजेन परीक्षणबाट 74 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँमा हिजो 2,744, ललितपुरमा 550 र भक्तपुरमा 301 गरी काठमाडौँ उपत्यकामा 3,595 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हिजो अहिलेसम्मकै उच्च संख्यामा संक्रमित फेला परेका हुन्। यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 3,36,030 पुगेको छ। हाल देशभर 48,711 जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये 4,77 जना आईसीयू र 131 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हिजो कोरोना संक्रमणका कारण 27 जनाको मृत्यु भएको छ भने हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या 3,325 पुगेको छ। हालसम्म कोरोना संक्रमण मुक्त हुने दर 84.5% रहेको छ। सरकारले आज मध्यरातीदेखि देशभित्र विमान सेवा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो साँझ बसेको बैठकले आन्तरिक उडान आज रातीदेखि बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो। त्यसै गरी पर्सि बुधबारदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू पनि बन्द गर्ने निर्णय गरिएको छ। मन्त्री परिषद बैठकले कोरोनाको पछिल्लो प्रजाति पहिले भन्दा निकै कड़ा भएकाले निषेधाज्ञामा थप कड़ाई गर्ने निर्णय गरिएको पनि मन्त्री तुम्बाहाम्फेले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमितहरूलाई चिकित्सकको सल्लाहमा मात्र औषधि तथा उपचार विधि अपनाउन आग्रह गरेको छ। मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमित भई होम आइसोलेशनमा बसेकाहरूले संक्रमण निको भएका व्यक्तिको सल्लाह तथा आफू खुशी औषधि सेवन गर्ने पाइएकाले चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि नलिन आग्रह गर्नुभयो। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि करिब 7,000 शैय्या थप गर्ने निर्णय गरेको छ। तीमध्ये काठमाडौँ उपत्यकाका 6 अस्पतालमा हिजोदेखि 1,000 शैय्या थप गरी सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। शैय्या थप गरिएपछि संक्रमितलाई उपचारका लागि सहज हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका सबै स्वास्थ्य कर्मीलाई आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ। मन्त्रालयमा हिजो बसेको बैठकले अध्ययन विदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्य कर्मीलाई आफ्नो दरबन्दी अनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोविड-19 को रोकथाम नियन्त्रणमा खटाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। हिजो स्वाब परीक्षण गरिँदा मन्त्री ढकाललाई कोरोना पोजिटिभ देखिएको पर्यटन मन्त्रीका प्रेस संयोजक माधव प्रसाद तिवारीले जानकारी दिनुभयो। मन्त्री ढकालसँगै उहाँका धर्मपत्नी इन्दिरा फुयाललाई पनि कोविड पोजिटिभ देखिएको छ। हाल उहाँहरू दुवैजना निवासमै आइसोलेशनमा हुनुहुन्छ। दुवैजनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई 500 शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नुभएको छ। सीसीएमसीका संयोजक समेत रहनुभएका उप प्रधानमन्त्री पोखरेलले हिजो सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकर दास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डाक्टर खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने विषयमा छलफल गर्नुभएको उप प्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो। कोरोना संक्रमण दर बढ़न थालेपछि पर्वतका स्थानीय तह संक्रमणको व्यवस्थापनमा जुटेका छन्। 7 स्थानीय तह रहेको पर्वतमा दोस्रो चरणको कोरोना संक्रमण फैलदै जान थालेपछि कोरोना अस्पताल निर्माण, आइसोलेसन सेन्टर र क्वारेन्टीनको व्यवस्था मिलाउन स्थानीय तह लागि परेका हुन्। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
पयौं गाउँपालिकामा सरकारले तोके बमोजिम 500 शैयाको अस्थायी अस्पताल निर्माण गरेर आइसोलेसनको व्यवस्थापन गरिएको छ। ज्येष्ठ नागरिकलाई बस्नका लागि निर्माण गरिएको दिवा सेवा केन्द्रमा विस्तारा व्यवस्थापन गरेर क्वारेन्टाइन निर्माण गरिएको छ। पयौं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामी छाने,
पयौं गाउँपालिकामा पहिलादेखि नै सञ्चालन रहेको 500 शैयाको कोविड अस्पताल थियो र त्यो कोविड अस्पताललाई 100 शैयाको बनाउने भनेर तयारी गरिरहेका छौं। अर्को चाहिँ पालिका स्तरमा 20 शैयाको क्वारेन्टिन स्थलका लागि हामीले तयारी अवस्थामै राखेका छौँ।
मोदी गाउँपालिकाले 50 बेड क्षमताको आइसोलेसन बनाउने गरी काम शुरू गरेको छ। ब्यादी गाउँपालिकामा कोविड अस्पताल चालू अवस्थामा ल्याउन थालिएको छ भने प्रत्येक वाडामा क्वारेन्टाइन बनाउन थालिएको छ। महाशिला गाउँपालिकाको तयारी पनि उस्तै छ। महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल,
स्वास्थ्य कर्मी सहितको निगरानी गर्न मिल्नु भएको हुनाले पनि त्यहाँ तिनै छन्। क्वारेन्टाइन चाहिँ 5 जनाको अलरेडी थियो, त्यसलाई हामीले बिगारेका थिएनौँ कि, जस्ता तस्तै थियो, त्यसलाई 10 जनासम्म राख्न सकिने छ। हिजोदेखि स्वास्थ्य संस्थाले त्यसलाई फङ्सनमा ल्याइसकेका छ।
जलजला गाउँपालिकामा अहिलेसम्म क्वारेन्टाइन र आइसोलेसन तयारी भएको छैन, तर अब 20 बेड क्षमताको क्वारेन्टाइन र 7 बेड क्षमताको आइसोलेसन तयारी गर्ने सुरसार भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो।
हामीले क्वारेन्टाइन सुरु गरेर छैन, लागिहाल्यो भने हस्पिटलहरूतिर पठाउन गर्न सहजीकरण गर्ने कुरा छँदैछ। एउटा गाउँपालिका स्तरीय समन्वय समिति पनि छ।
फालेवास नगरपालिकामा 15 बेडको कोविड अस्पताल चालू अवस्थामा छ। कुस्मामा निर्मित कोरोना विशेष अस्पताल अहिले विस्थापित भइसकेको छ। पर्वत अस्पतालमा कोविड विशेष अस्पताल बनाउने र प्रत्येक पालिकामा कोविड अस्पताल बनाउने कार्यदेश दिइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो।
अहिले हामीले अखिल अस्पतालमा 10 बेडको चाहिँ बनिसकेका छ, 25 देखि 30-35 बेड कति हुन्छ त्यो चाहिँ अस्पतालको त्यो नयाँ बन्दै गरेको बिल्डिङमा निर्माण गर्न लागिराखेका छौँ। पालिका स्तरबाट आइसोलेसन पनि त्यो पहिला भएका न्यूनतम 5 भनेको छ, म्याक्सिमम अरू कति सक्नुहुन्छ उहाँहरूले पहिला तयारी भएको र अब थपिन जति सक्नुहुन्छ त्यति चाहिँ आइसोलेसन पनि बनाउनलाई हामीले लिखितुन गरेर चाहिँ हिजो छलफल पनि भएको छ पालिकाहरूसँग।
पर्वतमा अहिलेसम्म संक्रमित भेटिएकालाई स्वास्थ्य सुरक्षा सतर्कता सहित होम क्वारेन्टाइनमा नै राख्ने गरिएको छ। पर्वतमा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालनामा कडाई गरिएको छ भने संक्रमित देखिएमा समयमै अस्पताल पुग्न सर्वसाधारणलाई सूचित गरिएको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्रीको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराउनुभयो। सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा 168(2) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा 168(1) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै हिजो बिहान राजीनामा दिनुभएको थियो। हाल कायम रहेको 81 जना प्रदेश सदस्य मध्ये बहुमत सांसद आफूहरूसँग रहेको दावीसहित नेकपा एमाले संसदीय दलका नेता पोखरेलले मुख्यमन्त्रीको शपथ लिनुभएको हो। यद्यपि विपक्षी दलहरूले बहुमत संख्या 42 जना आफूहरूसँग रहेको दावी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाउनु भएको छ। सभापति देउवाले हिजो विज्ञप्ति मार्फत नेकपा एमाले प्रदेशसभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकिर गर्नुहुँदै पुनः मुख्यमन्त्री नियुक्त गरिनु राजनैतिक नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नभएको आरोप लगाउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। हिजो एक प्रेस वक्तव्य जारी गर्नुहुँदै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक प्रक्रियाबाट अविश्वास प्रस्तावको सामना गर्नुको बदला अल्पमतमा रहेका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिई संसदको काम कार्यवाहीलाई अवरूद्ध गरेको आरोप लगाउनुभयो। कोरोना भाइरसको संक्रमणबाट कैलालीमा संविधानसभा सदस्य रवनी चौधरीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर 6 बागमारा निवासी 44 वर्षीय चौधरीको धनगढ़ीको नवजीवन अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक शिवबहादुर खड्काको निधनमा दुःख व्यक्त गर्नुभएको छ। हिजो शोक विज्ञप्ति जारी गर्नुहुँदै सभापति देउवाले स्वर्गीय खड्काले पार्टीका विभिन्न पदमा बसेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याउनु भएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहने बताउनु भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। विश्वभर सूचना सार्वजनिक हितका लागि भन्ने नाराका साथ आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। दिवसका अवसरमा अघिल्ला वर्षहरूमा प्रेस स्वतन्त्रताका विषयलाई लिएर विभिन्न कार्यक्रम हुने गरेकोमा यो वर्ष कोरोना महामारीका कारण औपचारिक कार्यक्रम भने गरिने छैन। हरेक वर्ष मे 3 दिन युनेस्को आह्वानमा यो दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा पत्रकार महासंघका सभापति विपुल पोखरेलले पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा शुभकामना दिनुभएको छ। सभापति पोखरेलले प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाइमा पुर्याउन पत्रकार महासंघ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एकै ठाउँमा उभिन जरूरी रहेको र यसका लागि प्रेस आफै उत्तरदायी र मर्यादित हुनुपर्नेमा जोड़ दिनुभयो। मकवानपुर र बारामा चट्याङ लागेर हिजो दुईजनाको मृत्यु भएको छ। चट्याङ लागेर दुईजना घाइते भएका छन्। मकवानपुर गढ़ी गाउँपालिका 4 डुम्रे कुनामा चट्याङ लागेर गम्भीर घाइते भएका विराट वाइबाको मृत्यु भएको हो। यस्तै बाराको औराहामा हिजो चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 4 बस्ने 22 वर्षीय एलिसा खड्काको मृत्यु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पछिल्लो समय भारतमा कोरोना भाइरसबाट संक्रमित हुने र संक्रमणकै कारण मृत्यु हुनेको संख्या अत्यधिक रहेको छ। भारतमा गत 24 घण्टामा 370,000 संक्रमित थपिएका छन्। यद्यपि यो संख्या अघिल्ला केही दिनको तुलनामा केही कम रहेको जनाइएको छ। भारतमा गत 24 घण्टामा 3,422 जनाको मृत्यु भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा अझै पनि अक्सिजन अभाव रहेको छ। भारतमा विज्ञहरूको संयन्त्रले कम्तीमा 2 हप्ता राष्ट्रव्यापी लकडाउन गर्न सिफारिश गरेको छ भने हरियाणा उडिसा लगायतका राज्यहरूले लकडाउन घोषणा समेत गरिसकेका छन्। हरेक दिन तीव्र रूपमा फैलिरहेको कोरोना संक्रमणका कारण 12 राज्यहरूको स्थिति गम्भीर बनेको छ। अफगानिस्तानको राजधानी काबुलमा इन्धन बोकेको ट्याङ्करहरूमा आगलागी हुँदा 7 मृत्यु भएको छ। घटनामा 14 भन्दा बढ़ी मानिस घाइते भएका छन्। दर्जनौ ट्याङ्करमा आगो लाग्दा धेरै घरहरू ध्वस्त भएका र विद्युत आपूर्ति समेत अवरूद्ध भएको बताइएको छ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले COVID-19 विरूद्धको सरकारले अघि सारेको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्नुभएको छ। COVID-19 को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको हो। COVID-19 का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जनताको जीवन रक्षा यति बेला सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताउनुभयो। नेपाल आर्थिक पत्रकार समाज सृजनले आर्थिक वर्ष 2078-79 को बजेटका सम्बन्धमा दिएका सुझाव ग्रहण गरेपछि अर्थमन्त्री पौडेलले सबैको साथ र सहयोगले COVID-19 विरूद्धको लड़ाई जित्नुको विकल्प छैन भन्नुभयो। जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट COVID-19 विरूद्धको खोप ल्याई नागरिकहरूलाई लगाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको बताउनुभयो। नेपाल आर्थिक पत्रकार समाज सृजनले व्यक्तिगत आयकर, मूल्य वृद्धि कर, भन्सार, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैंक तथा सहकारी आर्थिक स्रोतको व्यवस्थापन लगायतका विषयमा अर्थमन्त्रीलाई सुझाव दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक 20 मिनटमा एक मात्र उडान गर्ने गरी कोटा तय भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा संचालक बीच आइतबार भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी 20 मिनटमा एउटा उडान गर्ने सहमति भएको हो। सहमति अनुसार अब दैनिक 35 आन्तरिक उडान मात्र त्रिभुवन विमानस्थलबाट हुने भएको छ। त्रिभुवन विमानस्थलबाट उडान संख्याको कोटा तोकिएसँगै वायु सेवा कम्पनीले सोमबारका लागि निर्धारित कतिपय उडान रद्द गरेका छन्। हवाई उडान बारे नेपाल सरकारको अर्को निर्णय नआएसम्म प्राधिकरण र उडान संचालकहरू बीच सहमति भई यो कोटा निर्धारण गरिएको हो। बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कार्यवाही गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वर स्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई कार्यवाही गरिएको जनाएको छ। बजार अनुगमनका क्रममा खरिद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि उक्त सप्लायर्सलाई कार्यवाही स्वरूप 2,00,000 जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेनाईले जानकारी दिनुभयो। अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा 4.46 रुपियाँमा खरिद गरेको मास्कलाई 8.38 रुपियाँमा बिक्री गरेको पाइएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा निफ्टी परिसूचक 2.07% वृद्धि भएको छ। गत साता 2,611.11 बिन्दुमा पुगेर बन्द भएको निफ्टी परिसूचक आइतबार 54 अङ्कले बढेर 2,665.10 बिन्दुमा पुगेको छ। परिसूचक सँगै आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन 226 कम्पनीहरूका 83,404 कारोबारहरूबाट 7,36,08,00,000 बराबरका 1,58,32,000 कित्ता शेयरहरू किनबेछ भएका छन्। निफ्टी बढेसँगै यस दिन 3 कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कारोबारमा आएका 226 मध्ये 25 कम्पनीको मात्र शेयर मूल्य घटेको छ।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनको मेडिकल रिपोर्ट सार्वजनिक भएको छ। चिकित्सकहरूको एक विशेषज्ञ टोलीले रिपोर्ट सार्वजनिक गर्दै म्याराडोनाको निधन हेरचाहको कमी र लापरवाही मुख्य कारण भएको जनाएका छन्। म्याराडोनाको गत नोभेम्बरमा 60 वर्षको उमेरमा हृदयघातको कारण निधन भएको थियो। म्याराडोनाको निधनपछि चिकित्सकको एक टोलीले अनुसन्धान थालेको थियो। विशेषज्ञ टोलीले आफ्नो लापरवाहीको कारण म्याराडोनाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेको हो। म्याराडोना कुनिक र रक्सीको लतमा रहेका थिए। निधन अघि म्याराडोनाले मस्तिष्कको क्रिया गरेका थिए। यस्तै उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन्। म्याराडोनाले अर्जेन्टिनालाई सन् 1986 विश्वकपको उपाधि दिलाएका थिए। त्यस समय म्याराडोना टीमका कप्तान रहेका थिए। अर्जेन्टिनाका लागि म्याराडोनाले 1977 1994 खेलेका थिए। उनले अर्जेन्टिनाका लागि 91 खेलमा 34 गोल गरेका थिए। युवा मिडफिल्डर कमल थापाले पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिता खेल्ने भएका छन्। मिडफिल्डर कमल प्रतियोगिताका बाँकी खेलका लागि पोखरा थर्समा अनुबन्धित भएका छन्। स्थानीय खेलाडीका रूपमा रहेका भीषण गुरुङको स्थानमा पोखराले कमललाई अनुमोदन गरेको हो। मिडफिल्डर भीषण कोरोना संक्रमित भएको कारण प्रतियोगिता गुमाउने पोखरा पदाधिकारीले जानकारी दिएका छन्। कुनै खेलाडी लामो समय टीम बाहिर रहने अवस्थामा सहभागी टीमले ती खेलाडीको ठाउँमा अन्य खेलाडी अनुमोदन गर्न पाउने नियम रहेको छ। मिडफिल्डर कमल ए डिभिजन क्लब हिमालयन शेर्पाबाट खेल्दै आएका थिए।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदली हुने र पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.6 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:39 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यही वैशाख 27 गतेका लागि प्रतिनिधि सभा अधिवेशन आह्वान। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने। सूचना प्रविधिको प्रयोग मार्फत सार्वजनिक प्रशासनमा युगान्तकारी परिवर्तन ल्याउने प्रयास अघि बढ़ाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हिजो देशभर हालसम्मकै उच्च 7,211 जनामा कोरोना संक्रमण पुष्टि। होम आइसोलेशनमा बसेका कोरोना संक्रमितलाई चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध। आज गुजरातदेखि आन्तरिक उडान तथा पर्सीदेखि अन्तर्राष्ट्रिय उडान रोक्ने मन्त्री परिषदको निर्णय र भारतमा कम्तीमा दुई साता राष्ट्रव्यापी लकडाउन गर्न सरकारलाई विज्ञहरू सम्मिलित संयन्त्रको सुझाव। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।